پالوس رسول کا خط تھسلنیکیوں کے نام، یہ پہلا خط ہے، اس کا پانچواں باب اور اس کی 19ویں آیت۔ اگر کوئی پڑھنا چاہے تو پڑھ سکتا ہے، ایک چھوٹی سی آیت ہے یہ۔ آمین جی، بڑی چھوٹی سی، چار لفظوں پر مشتمل یہ ایک آیت ہے۔ تھسلنیکیوں کے نام پالوس رسول کا یہ پہلا خط ہے اور اس کا پانچواں باب اور 19ویں آیت۔ بڑی خاص بات ہے اس میں اور مجھے آپ کی مکمل توجہ چاہیے۔ لکھا ہے کہ روح کو نہ بجھاؤ، کیونکہ بات ہم روح القدس کی کر رہے ہیں۔ گزشتہ کئی ایک سنڈے سے ہم روح القدس کی جو سرگرمیاں ہیں میری اور آپ کی لائف میں، جو ایکٹیویٹیز ہیں ہولی اسپرٹ کی، کہ کس طرح سے پاک روح جو ہے وہ میری اور آپ کی لائف کے لیے کام کرتا ہے، اور میں آپ کو اس کے تعلق سے کافی باتیں جو ہیں وہ آپ تک پہنچا چکا ہوں کہ روح القدس کی نعمتیں جو ہیں وہ ان میں سے بیشتر نعمتیں دوسروں کی ترقی کے لیے ہیں، اور روح القدس کے پھل جو ہیں وہ میرے اور آپ کی ترقی کے لیے ہیں۔ روح القدس کے پھل جو ہیں وہ مجھے اور آپ کو یسوع مسیح کی شکل پر ڈالتے ہیں، اور روح القدس کی نعمتیں جو ہیں، گفٹس جو ہیں، وہ دوسروں کو خداوند کی بادشاہت میں انٹری کے لیے جو وہ راستہ فراہم کرتی ہیں۔ نعمتیں جو ہیں وہ لوگوں کو تیار کرتی ہیں، نعمتیں جو ہیں وہ لوگوں کو جھنجھوڑتی ہیں، نعمتیں جو ہیں وہ یسوع مسیح کی طرف راغب کرتی ہیں، نعمتیں جو ہیں وہ خدا کے عجائب کا بیان کرتی ہیں، مگر روح القدس کے پھل جو ہیں وہ ہمیں یسوع مسیح کی شکل پر ڈھلنے میں مدد دیتے ہیں، اور ہر گزرتے دن کے ساتھ روح القدس کے پھل جو ہیں وہ مجھے اور آپ کو، بشرط یہ کہ ہم روح القدس کی تابعداری میں زندگی گزارتے ہیں۔ تو روح القدس کے پھل جو ہیں وہ ہر گزرتے دن کے ساتھ مجھے اور آپ کو یسوع مسیح کی شکل پر ڈھلنے میں مدد کرتے ہیں۔ یہاں پر ابھی پالوس رسول نے ذکر کیا ہے تسلنیکیوں کو لکھتے ہوئے کہ روح کو نہ بجھاؤ۔ پالوس جو ہے وہ، اگر آپ اس کے کانٹیکسٹ کو دیکھیں، 16ویں آیت سے لکھا ہوا ہے، ہر وقت خوش رہو، بلا ناغا دعا کرو، ہر ایک بات میں شکر گزاری کرو، کیونکہ تمہاری بابت مسیح یسوع میں خدا باپ کی یہی مرضی ہے۔ اور پھر وہ پالوس رسول اس پچھلے حصے کو اگلے کے ساتھ کیسے جوڑتا ہے، اور روح کو نہ بجھاؤ، ڈو ناٹ کوئنچ دا اسپرٹ، اور پھر اگلا حصہ، نبوتوں کی حقارت نہ کرو، سب باتوں کو آزماؤ، جو اچھی ہو اسے پکڑ لو، اور ہر قسم کی بدی سے بچے رہو۔ اب بات پاکرو کے بجھائے جانے کی ہے۔ مجھے اور آپ کو پاکرو کب میسر آتا ہے، اس بات کا ہم پہلے ہی ذکر کر چکے ہیں کہ جس طرح سے ایک فزیکل ورلڈ میں ایک نیو بورن بیبی پیدا ہوتا ہے، اور اس کی پیدائش کے ساتھ ہی روح، جان اور بدن، یہ تینوں چیزیں جو ہیں وہ اس میں ایکٹیو ہوتی ہیں، اور ہم بدنی طور پر اسے دیکھ سکتے ہیں، اسے سولش حالت میں بھی دیکھ سکتے ہیں، اور اس میں رول جو ہے وہ بھی موجود ہوتی ہے جو اسے کمپوز کرتی ہے۔ یعنی روح، جان اور بدن، یہ تینوں چیزیں موجود ہوتی ہیں۔ اسی طرح جب کوئی مسیح یسوع کو اپنا شخصی نجات دہندہ قبول کرتا ہے، اس دنیا کو چھوڑ کے، تو وہ ایک مسیح میں نیا مخلوق ہوتا ہے، اور وہ جو نیا مخلوق ہے اسے خدا جو ہے وہ پاکرو عطا فرماتا ہے۔ اس نئی مخلوق کو پاکرو عطا فرماتا ہے۔ دا مومنٹ اے پرسن امبریسڈ جیزس ایز ہز اور ہر سیویئر، یا ایکسپٹ ہم ایز ہز سیویئر اور ریڈیمر، وہ کیا ہوتا ہے؟ نیو کریچر ہوتا ہے، نئی مخلوق ہوتا ہے، اور اس میں پاک روح آتا ہے۔ اور جب پاک روح آتا ہے تو وہ اس کے آنے کا کوئی فنکشن ہے۔ دیکھیں، اگر آپ میں سول ہے تو سول کا اپنا کام ہے، اگر پاک روح آپ میں موجود ہے تو پاک روح کا اپنا کام ہے۔ پاک روح مجھے اور آپ کو عطا فرمایا گیا ہے किसी मकसद के लिए, देयर इज अ स्पेशल पर्पस। हो सकता है आप समझ लोगे मुझे तो पाखरू नहीं मिला, बट लेट मी मेक इट क्लियर कि आप अगर निजात याफ्ते हैं, अगर आपने यीशु मसीह को अपना शख्सी निजात दहिंदा कबूल किया है, तो पाखरू आप में मौजूद है। मगर पाखरू की एक्टिविटी जो है, क्या मैं और आप उसे तजर्बा करते हैं? और अगर नहीं करते उसका तजर्बा, अगर हम उसका एक्सपीरियंस नहीं कर पा रहे, तो फिर ये प्रॉब्लम मेरे और आपके साथ है। मगर पाखरू अपनी जगह पर मौजूद है। यीशु मसीह ने कहा, देखो मैं तुम्हें दूसरा मददगार दूंगा, दूसरा मददगार भेजूंगा। यानी वो जो मददगार है वो एक इस दुनिया में किसी स्पेशल फोर्स की तरह नहीं है कि हम सिर्फ उसे एक स्पेशल फोर्स समझें या उसे एक एनर्जी समझें, बल्कि वो पाखरू जो है वो एक शख्सियत है, वो हमारा खुदा है और वो हम में एक्टिव है। और जब मैं और आप मुकम्मल तौर पर उससे कोऑपरेट करते हैं, उस होली स्पिरिट से, पाखरू से कोऑपरेट करते हैं, क्योंकि आप अपनी मामूल की जिंदगी में देख लीजिए हम कितना पाखरू को इनवाइट करते हैं कि ये मोमेंट है पाखरू तो मेरी मदद करना शुरू कर। कभी आपने ऐसा कहा, अगर आपको कोई प्रॉब्लम है, अगर आपको कोई मुसीबत है, अगर आप दुख में हैं, अगर आप किसी मसले का शिकार हैं, अगर आप कंफ्यूजन का शिकार हैं, अगर एक्सामिनेशन का किसी भी तरह की प्रॉब्लम चल रही है, तो कभी आपने ये कहा पाखरू तू मेरी मदद कर, पाखरू इस बुराई से, पाखरू इस आजमाइश से, पाखरू इस मसला से तू मेरी रहनुमाई कर निकलने? क्योंकि रूहुल कुद्स जो है वो चाहता है कि उसे दावत दी जाए और उसके साथ कोऑपरेट किया जाए। अगर अदन में रूहुल कुद्स ने जबरदस्ती नहीं की आदम को गुनाह करने से, हवा को गुनाह करने से, तो आज भी वो जबरदस्ती आपको नहीं रोकेगा। आपको उसे इनवाइट करना है, उसे इनविटेशन देना है कि ये प्रॉब्लम है, तू क्या इस मामले में जंप इन करेगा और मैं कोऑपरेट करने के लिए तैयार हूं, तो फिर वो करता है। तो आज का हमारा मजमून है रूहानी हब्से दम, रूहानी तौर पर दम का घुटना। रूहुल कुद्स आपको दिया गया है, मगर रूहुल कुद्स कब आहिस्ता आहिस्ता रूहानी तौर पर स्पिरिचुअली कब आप फील करते हैं कि आहिस्ता आहिस्ता आपका दम घुट रहा है? आप फिजिकली आप फील करते हैं कि आपका दम जो है, बाजुकात आप ऐसी जगह पे हो, ऐसे एरिया में हो जहां पर बहुत सा धुआं हो और ऑक्सीजन मुयस्सर ना आए, तो आपको लगता है कि जैसे दम घुट रहा है, आपको सांस सही नहीं आ रहा। और इस बात का वो शख्स जो अस्थमा का पेशेंट है वो आपको बता सकता है ये किस कदर खतरनाक चीज है। और बहुत से रूहानी लोग स्पिरिचुअल अस्थमा के पेशेंट हैं, उन्हें स्पिरिचुअली अस्थमा की बीमारी है, वो हर रोज उनका दम स्पिरिचुअली घुट रहा होता है। और वो ये जो डिजीज है स्पिरिचुअल अस्थमा जो है, दम घुटने की बीमारी जो है, इसके असबाब क्या हैं? रूहुल कुद्स जो है वो मेरी और आपकी लाइफ में डोमिनेंट रोल चाहता है, वो हुक्मरानी चाहता है। और जितना आप उसे अपनी लाइफ में अलाउ करते हैं, उतना ही आप स्पिरिचुअली बेहतर तौर पर ब्रीद करते हैं, एक स्पिरिचुअल लाइफ इंजॉय करते हैं। और जितना आप उसे रोकते हैं, उतना आप स्पिरिट को बुझाते हैं। चंद एक बातें मैं आगे चल के करूंगा कि किस तरह से हम रूह को बुझाते हैं, क्यों ये टर्म इस्तेमाल की गई है। बुझाने की टर्म तो आग के लिए है। क्या रूहुल कुद्स आग है? हरगिज ऐसा नहीं है, रूहुल कुद्स आग नहीं है, मगर आग का सा असर पैदा करती है। रूहुल कुद्स खुदा है और वो मुझ में और आप में एक्टिवली काम करना चाहता है। मगर ये बुझता कब है? इसके बुझने का क्या मतलब है? जब रूहुल कुद्स रंजीदा हो जाता है, जैसे लिखा रूह को रंजीदा ना करो, रंजीदा जब होता है तो वो आहिस्ता 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 आप की लाइफ में जब वो फंक्शन करना छोड़ दे, वो काम करना छोड़ दे, तो समझ लीजिए रूह का बुझना जो है वो शुरू हो चुका है और आप स्पिरिचुअली इंजॉय नहीं करते। बहुत से लोग कहते हैं कि हम चर्च आए हैं तो कुछ भी हमने फील नहीं किया। वर्शिप में वी नेवर फेल्ट एनीथिंग न्यू, वी नेवर फेल्ट एनीथिंग टू टच अस, कुछ भी नहीं है। वो बड़ी अच्छी वर्शिप, लोग इधर नाच रहे हैं, झूम रहे हैं, मगर कोई ऐसा शख्स होता उसे कुछ फील नहीं हो रहा। अब प्रॉब्लम वर्शिप के साथ नहीं है, प्रॉब्लम मैसेज के साथ नहीं है, प्रॉब्लम असल में इंडिविजुअली उस फर्द के साथ है जिसे मालूम नहीं है कि उसमें पाकरू की एक्टिविटी जो है, जो उसमें रिसेप्शन पैदा करती है, जो उसमें तब्दीली पैदा करती है, जो उसे जो है वो इंजॉयमेंट जो है देती है या लुत्फ देती है खुदा की प्रेजेंस का, उसका काम रुक चुका हुआ है। रादर टू कह लीजिए कि वो अपने पे काम करने की बजाय क्या कर रहा है, वो ब्लेम लगाना शुरू करेगा कि वहां पर तो पाकरू की हुजूरी नहीं थी। पाकरू की हुजूरी बेसिकली आपसे शुरू होती है और दूसरों तक जाती है। आपने अपनी जात से पाकरू का तजर्बा करना, पाकरू आपके लिए आपकी जात में काम करता है, इसलिए आप जब आपके अंदर पाकरू की एक्टिविटी रुक चुकी है, उसका दम जो है वो आपका घुट चुका है स्पिरिचुअली, तो फिर आप उसकी किसी भी प्रेजेंस को एंजॉय नहीं कर सकते। आपने देखा होगा बहुत से लोग ऐसे वर्शिप में चुपचाप बैठे होते हैं जैसे उन पर कोई असर नहीं है। वजह सबब यह है कि पाकरू की उनमें जो है वो जुम्बश नहीं है, पाकरू जो है वो सरगर्म नहीं है या उसका काम ही नहीं है। वो दावेदार तो है, दे क्लेम टू बी क्रिश्चियंस, दे क्लेम टू बी बॉर्न अगेन, बट द प्रॉब्लम इज होली स्पिरिट इज नॉट एक्टिव देयर, और वो स्पिरिचुअली सफोकेटेड है। आप ऐसे पेशेंट के लिए क्या कर सकते हैं? क्योंकि पाकरू तो चाहता है कि आप स्पिरिचुअल रेल में, रूहानी आलम में आपका मुकम्मल कंट्रोल हो, ये पाकरू का काम है। मगर हमारे यहां ये है कि हम उस रूहानी आलम में शायद देख भी नहीं पाते जो खुदा ने मेरे और आपके लिए रखा हुआ है, और पाक रूह ही है जो मेरे और आपके कदमों को उस स्पिरिचुअल रेल में लेकर जाता है। और जब आप ही एक्टिव नहीं है या स्पिरिचुअली स्ट्रांग नहीं है, या आप कह लीजिए कि आपका स्पिरिचुअली जो है वो आप हबसे दम का शिकार है, तो फिर आप उसका तजर्बा भी नहीं कर सकते। आज सैकड़ों मसीही जो है वो सफोकेटेड है स्पिरिचुअली, और इसमें कोई मजायका नहीं है कि चर्च जाने वाला शायद स्पिरिचुअली लाइवली है। चर्चिस में जाने वाले, क्रूसेड्स में जाने वाले, कन्वेंशंस में जाने वाले बहुत से लोग जो है वो स्पिरिचुअली जो है वह अस्थमा का शिकार है। उन्हें ऑक्सीजन उनकी फिजा में होती है, बट दे कैन नॉट टेक इट इन। जैसे पूरे चर्च में फिजा ठीक हो, सब नाच झूम रहे हो, और कोई शख्स ऐसे हो जिन्हें बिल्कुल फील ना हो रहा, इसका मतलब है एटमॉस्फियर है, खुदा की प्रेजेंस है, वर्शिप हो रही है, मैसेज हो रहा है, बट द प्रॉब्लम इज विद द पर्सन कि उसके ब्लड में ऑक्सीजन जा ही नहीं रही, ऑक्सीजनेशन का अमल ही नहीं हो रहा। लाइकवाइज आप जब स्पिरिचुअली अस्थमा का शिकार है, आप सफोकेटेड हैं, तो आपको कुछ फील नहीं होगा। और कौन कौन सी चीजें हैं जो आपको स्पिरिचुअली आहिस्ता 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 सफोकेट कर सकते हैं? नंबर वन, चार चीजें मैं, वैसे तो बहुत से डिस्कस की जा सकते हैं, बट चार चीजें मैं आपको बताना चाहता हूं जब आप स्पिरिचुअल सफोकेशन का शिकार होते हैं तो उसकी वजह पीछे क्या है। हबसे दम कब आप ऐसी बीमारी का शिकार होते हैं? नंबर वन, जब आप पाखरू से आजादाना जिंदगी गुजारना चाहते हैं, जब आप पाखरू से आजादाना जिंदगी गुजारना चाहते हैं, बिकॉज यू थिंक इट इज योर लाइफ एंड इट इज योर लाइफ, सो यू हैव योर ओन डिसीजंस, यू हैव योर ओन वे। व्हेन यू वांट टू लिव इंडिपेंडेंट ऑफ द स्पिरिट, तो फिर उसमें क्या होगा, जब आप पाखरू से आजादाना जिंदगी गुजारना चाहते हैं तो आप चाह रहे हैं कि मर्जी भी मेरी होगी, काम भी मेरा होगा, राय भी मेरी होगी, इकदामात भी मेरे होंगे, मंसूबे भी मेरे होंगे, मिनिस्ट्री भी मेरी होगी, खिदमत भी मेरी होगी, घर भी मेरा होगा, बच्चे भी मेरे होंगे, सब कुछ जब आपका है तो पाखरू आपसे अलग हो जाता है। क्योंकि पाखरू तो चाहता है कि आप इंडिपेंडेंटली लाइफ ना गुजारें, کیونکہ خدا نے کبھی بھی انڈیپینڈنس کی بات نہیں کی other than گناہ سے انڈیپینڈنس کی. بلیو می نیور ایور خدا نے انڈیپینڈنس کی بات کی ہو. میں اور آپ اس کے غلام ہیں. پاک کلام کہتا ہے اس نے گناہ سے آزادی کے علاوہ کسی آزادی کی بات نہیں کی. عدن میں آدم کو ہوا دے کے اس نے کہا کہ یو کین ناٹ لیو انڈیپینڈنٹلی, تجھے کیا کرنا پڑے گا, یہ کو ڈیپینڈنس ہے تیری, تم ایک دوسرے پہ ڈیپینڈ کرو گے. میری بات کو انڈرسٹینڈ کر رہے ہیں؟ آپ کو ڈیپینڈ کرنا ہے ایک دوسرے پہ, آپ کو میوچلی گرو کرنا ہے. یہ سمبایوٹک ریلیشن شپ ہے جس میں آپ کسی کے لیے کچھ کر رہے ہیں اور آپ کے لیے کوئی کچھ کر رہا ہے. وی کال اٹ سمبایوسس, میوچلی گرو کرنا. یہ پیراسیٹک ریلیشن شپ نہیں ہے کہ کسی ایک بندے کو کھائی جاؤ مگر اس کے کام نہ ہو. خدا نے انڈیپینڈنٹ تو پیدا ہی نہیں کیا. خدا چاہتا ہے کہ ہم کو ہماری کو ڈیپینڈنس ہو ایک دوسرے پہ. اس نے ہمیں معاشرتی افراد بنایا ہے کہ ہم ایک دوسرے کے ساتھ رہیں, ہم ایک دوسرے کے ساتھ ریلیشن شپ میں گرو کریں. اور پھر جب اس نے اسپرچولی ہمیں پیدا کیا تو پھر بھی اس نے یہ نہیں سوچا کہ یہ انڈیپینڈنٹلی رہیں. گو اینڈ انجوائے یور فریڈم. بلکہ مجھے اور آپ کو پاک روح دیا کہ ہم اس پر ڈیپینڈ کریں اب. مگر آج کا مسیحی جو ہے وہ پاک روح پر ڈیپینڈنس کی بجائے اپنے علم پر ڈیپینڈ کر رہا ہے, اپنے نالج پہ ڈیپینڈ کر رہا ہے, اپنے تجربات پہ ڈیپینڈ کر رہا ہے, اپنی کاوشوں پر ڈیپینڈ کر رہا ہے, اپنے ریلیشن شپس پہ ڈیپینڈ کر رہا ہے, اپنی اکانومی پہ ڈیپینڈ کر رہا ہے. یعنی ہماری ڈیپینڈنس پاک روح سے ہٹ چکی ہے اور ہماری ڈیپینڈنس ہم پر ہے. اور جب آپ کی ڈیپینڈنس پاک روح سے ہٹ جائے گی, آپ کا انحصار پاک روح سے ہٹ جائے گا, تو یاد رکھیے پھر اس صورت میں ہم پاک روح کو آہستہ آہستہ رنجیدہ اور بجھانا شروع کرتے ہیں. اور یہ آپ کی اسپرچل سفوکیشن کے لیے پہلا قدم ہے جو آپ لے رہے ہیں. یو وانٹ ٹو لیو آن یور اون. آپ کہہ رہے ہیں کہ میں مسیحی ہوں بٹ میں زندہ اپنی مرضی سے رہنا چاہتا ہوں. خدا آپ کو اپنی مرضی سے جینے نہیں دے گا اور نہ وہ چاہتا ہے. وہ نہیں چاہتا کہ آپ اپنی مرضی سے جیئے, وہ چاہتا ہے کہ آپ خدا باپ کی مرضی سے جیئے. یسوع مسیح نے ایسے نہیں کہہ دیا, اے باپ اف اٹ از پاسبل ٹیک اوے دس کپ بٹ ناٹ مائی ول یورز ول بی ڈن. تیری مرضی پوری ہو. پاک روح کا کام یہ اس دنیا میں ہے کہ وہ چاہتا ہے کہ ہم خدا باپ کی مرضی پوری کریں اپنی نہیں. اس دنیا میں رہنے کے لیے اس نے پاک روح دیا ہوا ہے. اور جب آپ آزادانہ زندگی گزارنا چاہیں گے, اپنی منمانیاں کرنا چاہیں گے, آزادانہ زندگی جو ہے وہ خدا سے آزاد کر دیتی ہے. تو پھر آپ دیکھ لیجئے جس شخص نے آزادانہ زندگی گزارنا چاہیے وہ سفوکیشن کا شکار ہوا ہے, اسپرچولی وہ موت کا شکار ہوا ہے. اور جب جب روح القدس آیا اس نے ایکٹیولی کام کیے. دیکھیں سیمسن اور بہت سے لوگ بائبل مقدس میں, سیمسن جب پاک روح آتا تھا اس کی ایکٹیویٹی ہوتی تھی تو بڑے کام ہوتے تھے, مگر جو ہی پاک روح الگ ہوتا تھا شکست اس کی, ہار اس کی, اور وہ اقدامات کرتا جا خدا باپ کی مرضی کے خلاف تھے. ساؤل سے لکھا کہ خدا کا روح کیا ہو گیا, جدا ہو گیا. اور ساؤل سے جب خدا کا روح جدا ہوا تو جدا وہ جسٹ ان اے مومنٹ آف ٹائم نہیں ہوا بلکہ اٹ ٹک ٹائم. یہ وقت لگتا ہے پاک روح کے رنجیدہ ہونے اور کوینچ ہونے میں. اس نے کہہ لیجئے پے در پے ایسے فیصلے کیے جو پاک روح کو آہستہ آہستہ رنجیدہ کر رہے تھے. یعنی آپ جب مسلسل ایسے فیصلے کرتے ہیں جو پاک روح کے خلاف ہیں تو پھر پاک روح بجھتا ہے. مسلسل آپ جب آہستہ آہستہ ایسے فیصلے کریں گے, اینڈ یو وانٹ ٹو لیو آن یور اون انڈیپینڈنٹلی, آپ ایسے فیصلے کر رہے ہیں جو پاک روح کی مرضی کے خلاف ہیں, جو خدا باپ کی مرضی کے خلاف ہیں, تو پھر اس کا نتیجہ کیا نکلے گا؟ پاک روح آہستہ 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 وہ اپنے پاک روح اپنی ذات میں یہ فیصلہ کرتا ہے کہ کب تک کب تک کب تک, پھر اے مومنٹ کمز وہ سیپریٹ ہوتا ہے. تو اس لیے میں آپ کو انکریج کروں گا کہ آپ اپنی روزمرہ کی لائف میں پاک روح کو ضرور انوالو کریں. دوسری بات, جب ہم پاک کلام سے ڈیویٹ کرتے ہیں, جب شریعت کی کتاب ہمارے منہ سے ہٹ جاتی ہے, تو پھر بھی پاک روح رنجیدہ ہونا شروع ہوتا ہے. کیونکہ پاک روح جو ہے وہ اس کتاب کو یا خدا کے بولے ہوئے کلام کو ہماری زندگی میں نافذ کرنے کے لیے ہے, انفورس کرنے کے لیے ہے. میری بات کو سمجھیے گا, جیسے قانون ہے اس ملک میں, قانون اس وقت بے معنی ہو جائے گا جب اس قانون کو انفورس کرنے والے ادارے نہیں ہوں گے. اگر پولیس نہیں ہے, عدالتیں نہیں ہیں, کورٹس نہیں ہیں, تو پھر اس قانون کو فالو کروانے کے لیے جب ادارے نہیں ہیں, کوئی انسٹیٹیوشنز نہیں ہیں, تو پھر اس وقت وہ قانون توڑنے والوں کی دنیا میں بھرمار ہو جائے گی. بالکل اسی طرح سے اس پاک کلام کو جو خدا نے مجھے اور آپ کو دیا ہوا, اسے انفورس کرنے کے لیے, میری اور آپ کی زندگی میں لاگو کرنے کے لیے خدا نے پاک روح عطا فرمایا ہوا ہے. صرف یہ کہنے سے بات نہیں چلے گی کہ تیرا کلام میرے قدموں کے لیے چراغ ہے, بلکہ اس چراغ کو جوں کا تو قبول بھی کرنا پڑے گا. جب آپ پاک کلام سے ہٹنا شروع ہوتے ہیں, آپ کی لائف میں خدا کے کلام کی اہمیت کم ہونا شروع ہوتی ہے, تو پاک روح رنجیدہ ہونا شروع ہوتا ہے. When you become law breaker, یعنی آپ ورڈ بریکر ہیں, خدا کے کلام کی نفی کرنا شروع کریں گے, تو یقین جانیے جیسے جیسے آپ خدا کے پاک کلام سے ہٹنا شروع ہوں گے, ویسے ویسے پاک روح آہستہ 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 بجھنا شروع ہو جائے گا. کیونکہ اس کا مقصد یہ ہے کہ وہ آپ کی اور میری لائف میں اس پاک کلام کی, خدا کے بولے ہوئے کلام کی اہمیت کو اجاگر کرے. کیا لکھا ہے پاک کلام میں؟ میں چاہتا ہوں کہ سب غیر زبانیں بولیں, مگر سب سے بڑھ کر یہ چاہتا ہوں کہ نبوت کی جائے. کیا کی جائے؟ نبوت, یعنی خدا کے کلام کو سب سے زیادہ شیئر کیا جائے. بہت سے نعمتیں ہیں, 9 کی 9 اور 21 کی 21 کی بات کریں تو پاک کلام کی جو بات ہے, کیونکہ نعمتوں میں 3 جو ہیں وہ نعمتیں کلام کے تعلق سے ہیں. علمیت کا کلام بولے ہوئے کلام کی شکل میں آتا ہے, حکمت کا کلام بولے ہوئے کلام کی شکل میں آتا ہے, اور نبوت کا کلام بولے ہوئے کلام کی. یعنی یہ 3 نعمتیں ایسی ہیں, ان 9 میں پرٹیکولر 9 نعمتیں جو پالوس رسول بیان کرتا ہے, ان میں سے 3 نعمتیں جو ہیں وہ خدا کے کلام کے تعلق سے ہیں. اور خدا چاہتا ہے کہ ہم کلام کی اہمیت کو انڈرسٹینڈ کریں, کیونکہ یہ میرے اور آپ کے قدموں کے لیے چراغ اور راہ کے لیے روشنی ہے. یہ مجھے اور آپ کو خدا کی ذات سے متعارف کراتا ہے, یہ خدا کے آنے والے وقتوں کی بابت بتاتا ہے, خدا کے گزرے وقتوں کی بابت بتاتا ہے, اور اس دنیا میں کیسے زندگی گزارنی ہے پاک کلام بتاتا ہے. اور جب ہم when we begin to deviate from it, spiritually suffocation ہونا شروع ہوگی آپ کو. کیا آپ نے کبھی فیل کیا کہ آپ نے بائبل نہیں پڑھی, آپ نے کوئی لیکچر نہیں سنا, تو آپ ڈرائی ڈرائی فیل کر رہے ہیں؟ کیا کبھی آپ کو ایسا ریئلائز ہوا ہے کہ آپ نے کلام نہیں پڑھا؟ اگر آپ کو ایسا فیل نہیں ہو رہا تو اسپرچل سفوکیشن کا آپ شکار ہیں, ٹوٹلی آپ شکار ہیں. تو استھما کا پیشنٹ کیا کرتا ہے؟ وہ کھلی جگہ پر جانا چاہتا ہے, وہ چاہتا ہے کہ اسے آکسیجن, جہاں بہت زیادہ ہجوم ہوگا وہ وہاں پر نہیں جائے گا, وہ کھلی جگہ پر جاتا ہے جہاں اسے اسپرچولی اسے کیا کرے, اچھی آکسیجن, کھلی ہوا میسر آئے. آپ کے لیے جو اسپرچول ایٹماسفیئر ہے, جو آپ کی سفوکیشن کا علاج کر سکتا ہے, وہ چرچ ہے, وہ خدا کی کلیسیا ہے, وہ خدا کا گھر ہے. اور ڈھیروں لوگ سفوکیشن کا شکار ہیں, اسپرچولی چوکڈ ہیں وہ, مگر نو ون بودرز اباؤٹ اٹ, کسی کو فکر نہیں ہے کہ میں مر رہا ہوں اسپرچولی. دوسری بات جی, تیسری بات, اس لیے اس پاک کلام کی طرف آئیں, اور پاک کلام مجھے اور آپ کو ہر روز تر و تازہ کرے گا, نیا کرتا چلا جائے گا. یہ زندگی کا کلام ہے. کس کا کلام ہے؟ زندگی کا کلام ہے. اس سے زندگی بہتی ہے, کسی اور چیز سے زندگی نہیں ہے. अगर आप अपनी स्पिरिचुअल लाइफ को बरकरार रखना चाहते हैं तो ये आपके लिए तर्ज हयात है, ये आपको कोड ऑफ लाइफ देती है, ये आपको बताती है कि कैसे जीना है, ये बताती है कि कैसे रहना है, और पाकरू आपको मदद देता है इसे अंडरस्टैंड करने में और इसे फॉलो करने में। तीसरी बात जी, जब आप फैसला कर लें कि दीन नहीं दुनिया के पीछे जाया जाएगा, तो पाकरू सफोकेशन आपकी लाइफ में काम करना शुरू करती है। जब आप फैसला कर लें, व्हेन यू डिसाइड टू फॉलो द वर्ल्ड नॉट द वर्ड, जब आप खुदा के दीन को, खुदा की बातों को और खुदा को फॉलो करना छोड़ दें और दुनिया के पीछे भागना शुरू कर देंगे, तो स्पिरिचुअली सफोकेशन का शिकार होंगे। आपका ज्यादा वक्त जो है वो दुनियावी चीजों में गुजरना शुरू हो जाए, दुनियावी ख्यालों में गुजरना शुरू हो जाए, दुनिया की तमाम तर बातों में गुजरना शुरू हो जाए। जब खुदा के ताल्लुक से आपका फोकस कम हो जाए, आपकी तवज्जो कम हो जाए, खुदा के काम से तवज्जो कम हो जाए, खुदा के कलाम से तवज्जो कम हो जाए, खुदा के लोगों से तवज्जो कम हो जाए, पाकलाम को फॉलो करने के मामला में आपकी तवज्जो जो है वो कम होना शुरू हो जाए, तो समझ लीजिए आप स्पिरिचुअली सफोकेशन का शिकार, रूहानी तौर पर हबसे दम का शिकार हैं आप। आइए बोलें मेरे पीछे कहिए, रूहानी हबसे दम, हबसे दम, रूहानी हबसे दम जो है वो दुनिया को फॉलो करने से आता है। आप अपने इत्मीनान के लिए क्या करेंगे? आप चाहेंगे कि मैं मुझे इत्मीनान मिले जब आपको खुदा के लोगों से इत्मीनान ना मिले, आपको कलाम से इत्मीनान ना मिले, खुदा की हजूरी से इत्मीनान ना मुयसर आए। खुदा, क्योंकि खुदा तो चाहता है कि आपको अपनी हजूरी से इत्मीनान दे, और जब आप दुनिया से इत्मीनान तलाश करना शुरू करेंगे तो आप रूहानी हबसे दम का शिकार हैं, आपका दम रूहानी तौर पर घुट चुका है। और फिर आपको इकदामात करने हैं। अगली निशिस्त में हम जाकर देखेंगे कि हम कैसे अपने आप को रिवाइव कर सकते हैं। दुनिया और दुनिया के काम देखो जाते रहेंगे, मगर खुदा का कलाम अब तक कायम रहेगा। आमीन। किताबे मुकद्दस में लिखा, यीशु मसीह ने अपने शागिर्दों से कहा, यूहन्ना की इंजील उसका 17वें बाब में, अबाप अब से मैं दुनिया में नहीं रहूंगा, बट दे आर गोइंग टू बी इन द वर्ल्ड। यीशु मसीह ने कहा कि अब से, फ्रॉम नाउ ऑन आई एम नॉट गोइंग टू बी इन द वर्ल्ड, बट दे गोना बी, ये दुनिया में होंगे। और खुदा ने, यीशु मसीह ने खुदा बाप से क्या कहा? बाप, ये दुनिया में होंगे और तू इनकी क्या करना? हिफाजत करना, यू गार्ड देम। और आगे लिखा, तुम दुनिया में तो हो मगर दुनिया के नहीं हो। यू आर इन द वर्ल्ड बट यू आर नॉट ऑफ द वर्ल्ड। दुनिया में होना और दुनिया का ना होना, कितना बड़ा फर्क है इसी बात में कि जब हम दुनिया को फॉलो करते हैं तो हम दुनिया के हैं, जब हम खुदा को फॉलो करते हैं तो हम खुदा के हैं। आप जिसे फॉलो करते हैं आप उसी के हैं। कुछ लोग देखें, वो एक्टर्स को इतना फॉलो करते हैं, इतना फॉलो करते हैं कि वो उनकी सी हरकतें कर रहे होते हैं, उनके से कपड़े पहन रहे होते हैं, उनकी सी गुफ्तगू कर रहे होते हैं, उनका सा मिजाज अपनाने की कोशिश करते हैं। क्यों? क्योंकि वो उन्हें फॉलो करते हैं। आप जिसे फॉलो करेंगे आप उसकी तरह बनने की कोशिश करेंगे, और पाकरू आपकी मदद करेगा अगर आप खुदा बाप को फॉलो कर रहे हैं तो। और अगर आप खुदा बाप को फॉलो नहीं करना चाहते, आप दुनिया को फॉलो करना चाहते हैं, तो रूहानी हबसे दम का शिकार हो जाएंगे, क्योंकि दुनिया और दुनिया के काम खुदा और खुदा के कामों की मुखालफत है, इससे कुछ मुयसर नहीं आएगा। इसलिए पाकरू का काम क्या है कि वो आपको ट्रांसफॉर्म करना चाहता है। क्या करना चाहता है? ट्रांसफॉर्म करना चाहता है। और ट्रांसफॉर्म कैसे? आपकी ताबेदारी से करना चाहता है। आप उसके हाथों में खुद को देते हैं तो वो आपको ट्रांसफॉर्म करता है, इस दुनिया से हटा के आपकी शक्ल को बदलता है यीशु मसीह की शक्ल पर। और यीशु मसीह की शक्ल पर बदलने के लिए आपको दुनिया की शक्ल से हटना पड़ेगा, दुनिया को अनफॉलो करना पड़ेगा जिस कदर हो सके। ऑब्वियसली आप कह सकते हैं कि हम दुनिया में है तो कितना को दुनिया को छोड़ दें। दुनिया को छोड़ने का मतलब ही ये है कि दुनिया के वो काम जो खुदा, खुदा की जात, खुदा के कलाम के खिलाफ है, डोंट डू इट। तो ट्रांसफॉर्मेशन नहीं होगी, और जब ट्रांसफॉर्मेशन नहीं होगी तो इसका मतलब है हम स्पिरिचुअली सफोकेटेड हैं, स्पिरिचुअली सफोकेटेड है। चौथी बात, जब हम रूहुल कुद्स की नेमतों को अपनी बादशाहत और रूहुल कुद्स के फलों को दूसरों को हकीर जानने के लिए इस्तेमाल करें, रूहुल कुद्स जो है वो पूजना शुरू हो जाएगा। मेरी बात दोबारा सुनिएगा, जब हम रूहुल कुद्स की नेमतों को अपनी किंगडम इस्टैब्लिश करने के लिए इस्तेमाल करते हैं। आपने देखा होगा कि बाजुकात जब रूहुल कुद्स की नेमतें मुयसर आती हैं तो लोग दे वॉन्ट टू इस्टैब्लिश देयर ओन किंगडम्स। जब आप रूहुल कुद्स की नेमतों को अपने मकासद के लिए इस्तेमाल करेंगे बजाय खुदा की बादशाहत के मकसद के लिए, तो पाकरू रंजीदा होगा, स्पिरिचुअली आप सफोकेशन का शिकार होंगे। और जब आप अपने फलों को जो खुदा ने, पाकरू ने आप में बढ़ाए हैं, उन्हें दूसरों को हकीर जानने के लिए इस्तेमाल करेंगे, तब भी पाकरू जो है वो बुझना शुरू हो जाएगा। मेरी बात को समझ रहे हैं? इसका मतलब नेमतें जो हैं वो यीशु मसीह की बादशाहत का ऐलान है, उसकी बादशाहत की एस्टैब्लिशमेंट के लिए, मेरी बादशाहत के, क्योंकि पाकरू का इस दुनिया में काम ही ये है कि वो यीशु मसीह की बादशाहत को कायम करे, किसी और की बादशाहत को कायम नहीं करना चाहता। और पाकरू के फल जो हैं, जब हम में पैदा होते हैं तो हम में यीशु मसीह की बादशाहत पैदा होती है, और जब यीशु मसीह की बादशाहत पैदा होती है तो वो इसलिए नहीं है कि हम दूसरों को हकीर जाने कि मुझ में तो बड़ी मोहब्बत है, मुझ में तो बड़ा सबर है, मुझ में तो बड़ी हलीमी है, मुझ में तो बड़ा रहम है, तो दूसरों को हकीर जानने के लिए पाकरू की नेम फल नहीं है, बल्कि आजजी के लिए। आमीन। तो जब ये हमारे रवैये तब्दील होना शुरू होंगे तो स्पिरिचुअली सफोकेटेड हो जाएंगे, स्पिरिचुअल सफोकेशन होएगी, फिर आहिस्ता 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 स्पिरिचुअली मरना शुरू हो जाएंगे। तो रूहानी हब्स से दम जो है ये खतरनाक चीज है। आपसे और मुझसे अगर स्पिरिट अलग हो जाए तो आप जिंदा रहेंगे, वॉकिंग डेड होएंगे। अगर पाकरू अलग हो जाए तो वी बिकम वॉकिंग डेड, स्पिरिचुअली डेड है अगर पाकरू अलग हो जाए तो। मगर पाकरू चाहता है कि आप उससे कोऑपरेट करें, उसे अलाउ करें अपनी लाइफ में और ज्यादा काम के लिए, क्योंकि वो मेरी और आपकी छोटी छोटी बातों पर भी गौर कर रहा है जिन्हें हम बेमानी समझ रहे होंगे। मगर खुदा बाप जो है उसने पाकरू इसीलिए दिया हुआ है कि मैं और आप एहतियात के साथ इसे ना बुझाएं। आमीन। इसे ना बुझाएं, डू नॉट क्वेंच इट। आइए सरों को झुकाइए और कहिए, खुदावंद हमें फजल दे कि हम रूहानी हब्से दम का शिकार ना हो, हम स्पिरिचुअल सफोकेशन का शिकार ना हो। हजारों लाखों मसीही ऐसे हैं, वो मसीही जो चर्चिज में हैं, वो मसीही जो चर्चिज से बाहर हैं, वो रूहानी हब्से दम का शिकार है। रूहानी तौर पर उनके दम घुट रहे हैं, उन्हें रूहानी सांस की बीमारी है। क्यों? क्योंकि उन्होंने फैसला कर लिया है कि वो पाकरू से आजादाना जिंदगी गुजारेंगे। और अगर आप पाकरू से आजाद जिंदगी गुजारना चाहते हैं तो समझ लीजिए आप स्पिरिचुअली सफोकेशन का शिकार हो रहे हैं। अगर आप पाकरू की मर्जी के बगैर जिंदगी गुजारना चाहते हैं तो आप रूहानी हब्से दम का शिकार है। आपका रूहानी दम आहिस्ता आहिस्ता घटना शुरू हो गया, आप स्पिरिचुअली अस्थमा का शिकार हैं, आपको ट्रीटमेंट की जरूरत है। अगर आप पाकलाम से डिविएट होना शुरू कर दें, आप उससे हटना शुरू कर दें, नाफरमानी करना शुरू कर दें, शरीयत की किताब आपके मुंह से हट जाए, आप पाकलाम को अहमियत देना कम कर दें, आप पाकलाम पर फोकस करना कम कर दिए, तो समझ लीजिए आप स्पिरिचुअली जो है वो आहिस्ता 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 मर रहे हैं, आपका दम घुट रहा है।
اور جب آپ دنیا کا پیچھا کرنا چاہیں، دنیا کے چیزوں کے پیچھے بھاگیں، خدا کو رد کر کے، اس کے پاکرو کو رد کر کے، تو آپ اسپرچولی سفوکیشن کا شکار ہیں. اور جب آپ فیصلہ کر لیں، جب آپ فیصلہ کر لیں کہ آپ پاکرو کی نعمتوں کو اپنے لیے، اپنے گھمنڈ کے لیے، اپنی گھمنڈ کی تسکین کے لیے، اور پھلوں کو دوسروں کی حقارت کے لیے استعمال کریں گے، تو یاد رکھیے پاکرو رنجیدہ ہوگا. ہمیں پاکرو کی نعمتوں کو دوسروں کی بھلائی اور خدا کی بادشاہت کے لیے استعمال کرنا ہے. آئیے اسے کہیں، خداوند ہم پر رحم کر، اے باپ ہم پر رحم کر، اے باپ ہم پر فضل کر دے، ہمیں پاکرو میں رہنا سکھا، پاکرو میں جینا سکھا. ہم پاکرو کے گیت گاتے ہیں، ہم پاکرو کو مانگتے ہیں، اس کی ایکٹیویٹی چاہتے ہیں، اس کی ورشپ کرتے ہیں، مگر شاید ہم اسے الاؤ نہیں کر پاتے کہ وہ ہم پر مکمل طور پر اپنا اختیار رکھے. جب پاکرو کا مکمل اختیار نہیں ہے تو اسپرچولی سفوکیٹڈ ہے. ہالیلویا. اے خداوند اپنے لوگوں کو، کلیسیائے عالمگیر کو بیدار کر میرے خداوند، پاک روح کو خداوند ایکٹیو کر میرے خدا. جہاں کہیں کمزوریاں ہیں، جہاں کہیں میرے خداوند پاک روح رنجیدہ ہے، جہاں کہیں پاک روح بج چکا ہے میرے خدا، تو اسے آسمانی باپ جھنجھوڑ. خداوند اس جان کو جھنجھوڑ، اس روح کو جھنجھوڑ میرے خدا، اس شخص کو جھنجھوڑ، اس آسمانی باپ کلیسیائی فرد کو جھنجھوڑ میرے خدا، اور اٹھا کھڑا کر میرے خدا، تاکہ تیرے لوگ بیدار ہوں اور وقت کو غنیمت جانے، یہ جان کے کہ وقت برا ہے. او خداوند فضل کر میرے خداوند، یسوع جی کے نام سے رحم کے دروازے کھول، اور پاک روح کی سرگرمیوں کو ہم میں تیز کر دے. خداوند ہمارا اوڑھنا بچھونا، اٹھنا بیٹھنا خداوند تیری بادشاہت کا اعلان کرے، اور پاک روح مکمل طور پر ہم میں مداخلت کرتا رہے، ہماری زندگیوں میں مداخلت کرتا رہے. پاک روح ہم یسوع کے پیاسے ہیں، خالی دامن ہے، خالی کاسے ہیں، کوئی تشنا یہاں سے نہ لوٹے، جھولیاں خوب بھرنا چاہتے ہیں. پاک روح ہم یسوع کے پیاسے ہیں. آئیے پاک روح کو دعوت دیں، وہ میرا اور آپ کا مددگار ہے، وہ میرا اور آپ کا مددگار ہے، اور وہ آپ کا بوجھ اٹھانا چاہتا ہے، وہ آپ کے دکھ بانٹنا چاہتا ہے، وہ آپ کی مصیبتیں شیئر کرنا چاہتا ہے، وہ آپ کے آنسو پہنچنا چاہتا ہے، وہ خدا باپ کے حضور میرے اور آپ کے لیے آہیں بھر بھر کے فریاد کرتا ہے، آہیں بھر بھر کے درخواستیں کرتا ہے، آہیں بھر بھر کے مجھے اور آپ کو خدا کے حضور پیش کرتا ہے، میرے اور آپ کے بحاف پہ جنگیں لڑتا ہے، میرے اور آپ کے بحاف پہ لڑائیاں لڑتا ہے، میرے اور آپ کے لیے کچھ بھی کرنے کے لیے تیار ہے. آئیے خود کہیے، خدا پاک روح تو ہماری زندگیوں میں کام کرنا شروع کر، فنکشن کرنا شروع کر. اے پاک روح اپنی نعمتوں کے ذریعہ سے، اپنے پھلوں کے ذریعہ سے اپنی بادشاہت کا اعلان کر، یسوع مسیح کی شکل پر ہمیں ڈھالنا شروع کر، بنانا شروع کر دے. دیکھ میرے خدا، ہم اٹھتے بیٹھتے چلتے پھرتے تیرے گواہ بن جائیں. کہ پاک روح رہنمائی کرتا ہے، مگر وہ چاہتا ہے کہ اسے اپنا لیڈر بنایا جائے، اسے اپنا استاد بنایا جائے، اسے اپنا چرواہا بنا لیا جائے، اسے اپنا دستگیر بنائیے، اور کہیے خدا پاک روح ہمیں بچا اور محفوظ رکھ. آئیے میں درخواست کروں گا بھائی دیپش سے کہ وہ پاکلام کی شکر گزاری کی دعا میں ہماری رہنمائی کریں. Yes, Lord, hallelujah. میں پاکرو رہنمائی کر رہا ہے. میں پاکرو مدد فرما میرے خدا. Hallelujah. یسو جی کے نام سے خدا پاکرو رہنمائی کر رہا ہے. Hallelujah. یسو جی کے نام سے روحِ پاک کا دریا بہنے والا ہے, زور نے اب رکایا نے والا ہے. آمین. یس لارڈ, یسو جی کے نام سے آمین. یس لارڈ, یس جیسس, ہالیلویا. آمین. آمین. امینہ یہ سر کو اٹھائیے گا. نکاح کی ایک پکار ہے, اس کے بعد پھر ہم آخری دعائے ربانی میں شامل ہوں گے. یہ نکاح کی دوسری پکار اور آخری پکار ہوگی. لڑکی